الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. فرمان آخری نبی رسول ہاشمی صلی اللہ تعالیٰ علیہ وسلم جو مجھ پر ایک دن میں 50 بار درود پاک پڑھے میں قیامت کے دن اس سے مصافحہ کروں گا, یعنی اس سے ہاتھ ملاؤں گا. اب آپ غور کریں کہ نبی پاک علیہ السلام سے قیامت کے دن دیدار ہی ہو جانا بڑی بات ہے, مصافحہ کرنا سبحان اللہ وہ بھی قیامت کے دن, تو یہ کتنی بڑی سعادت ہے. اور اس میں پڑھنا کیا ہے, کوئی بہت بڑا یوں سمجھے کہ ہمیں کام نہیں دیا جا رہا. روزانہ 50 بار درود پاک. اللہ مجھے اور آپ کو خوب درود پاک پڑھنے کی توفیق عطا فرمائے. شاعر کہتے ہیں, تاج دار انبیاء پر ہوں درود, رحمت رب العلا پر ہوں درود, آسیوں کے اس سہارے پر سلام, ہادیو نور ہدا پر ہوں درود, اس میرے محبوب پر لاکھوں سلام, اس میرے مشکل کشا پر ہوں درود. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. قرآن مجید فرقان حمید کی باتیں ہم کوئی ایک آیت یا دو آیتیں تلاوت بھی کرتے ہیں, ترجمہ بھی پڑھتے ہیں, اس کے بارے میں قرآن پاک سے پیغام بھی لیتے ہیں. آج کون سی آیت ہے؟ پارہ 1 ہے, سورہ بقرہ ہے, اور آیت نمبر ہے 103. اللہ کریم قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے, بسم اللہ الرحمن الرحیم, ولو انہم آمنوا واتقوا لمثوبۃ من عند اللہ خیر لو کانوا یعلمون. آسان ترجمہ قرآن کنز العرفان. اور اگر وہ ایمان لاتے اور پرہیزگاری اختیار کرتے تو اللہ کے یہاں کا ثواب بہت اچھا ہے اگر یہ جانتے. اگر وہ ایمان لاتے اور پرہیزگاری اختیار کرتے, یعنی اگر وہ جادو ٹونا نہ کرتے, وہ برے کام نہ کرتے, وہ شرک نہ کرتے, وہ کفر نہ کرتے اور تقوی اختیار کر لیتے تو انہیں بڑا ثواب ملنا تھا. قرآن کیا کہتا ہے, لَمَثُوبَةٌ مِّنْ عِنْدِ اللَّهِ خَيْرٌ, تو اللہ کے یہاں کا ثواب بہت اچھا ہے. یعنی رب تعالیٰ کی طرف سے تھوڑا سا ثواب ملنا بھی بہت بڑی بھلائی ہے, مگر اگر انہیں ثواب عظیم مل جاتا, قرآن یہ کہہ رہا ہے بڑا ثواب ملتا, تو پھر کیا ملتا؟ لو کانوا یعلمون, اگر یہ جانتے, اگر یہ سمجھتے اس بات کو, تو یہ وہ حرام کام نہ کرتے, تقوی اختیار کرتے تو اللہ سے بہت بڑے انعام ملتے, بہت بڑا ثواب ملتا. اے میرے پیارے اسلامی بھائیوں, آج ہم ثواب کے بارے میں جانیں گے. واٹ از ثواب؟ ہم سنتے رہتے ہیں بچپن سے, اللہ ثواب عطا فرما, اللہ تمہیں ثواب عطا فرما, اللہ ہمیں ثواب عطا فرما. ایکچولی ثواب کیا ہے, آج اس بارے میں قرآن و حدیث سے سمجھیں گے. ثواب کے عربی لغت کی مشہور کتاب ہے لسان العرب اور مختار الصحا, یہ دو بڑی مشہور کتابیں. اس میں اس کا معنی کیا لکھا ہے, الثواب جزاء الطاعة, یعنی نیکی کے بدلے میں ملنے والی جزا کو, اس بدلے کو جو نیکی کے بدلے ملتی ہے اس کو ثواب کہتے ہیں. ٹھیک ہے, اچھا اب یہ تو معلوم ہو گئی کہ بندہ نیکی کرے تو اس کا اجر ملتا ہے. اور حدیث پاک ایک بڑی کمال کی حدیث ہے, اور وہ جمعے کے خطبے میں ہم ہر جمعے کو سنتے ہیں, آج بھی سنیں گے. ٹھیک ہے نا, پرابلم یہ ہے کہ ہم جمعے کا خطبہ سنتے ہیں اس کو سمجھتے تو ہیں نہیں. اگر اس کو بھی سمجھ لیں کہ کیا امام صاحب ہر جمعے کو بیان کرتے ہیں, تو اس میں بھی بڑے پیارے میسج ہیں. ایک ایسی حدیث ہے, یقین کریں. وہ حدیث کیا ہے, اب میں پہلے پڑھوں گا تو آپ کو یاد آ جائے گا. البر لا یبلا والذنب لا ینسا والدیان لا یموت اعمل ما شئت کما تدین تدان. آپ یقین کریں یہ ایک حدیث زندگی کے لیے کافی ہے, اتنا کمال کا اس میں میسج ہے. البر لا یبلا, پہلے تو بتائیں یہ سنا ہے کہیں, یہ حدیث یاد آ رہی ہے؟ ہاں یار, یہ جمعے کے خطبے میں کانوں سے ٹکراتی تو ہے. ٹھیک ہے نا, البر لا یبلا, نیکی پرانی نہیں ہوتی. والذنب لا ینسا, گناہ بھلایا نہیں جاتا. والدیان لا یموت, جس نے فیصلہ کرنا ہے اس کو موت نہیں آنی. ٹھیک ہے, اللہ کریم کو تو موت نہیں آنی, ہم اور آپ مریں گے, حی قیوم ہے, اس کو تو موت نہیں آنی, وہ باقی رہنے والا ہے.
پھر آگے فرمایا اعمل ما شئت کما تدین تدان، کر لے جو کر رہا ہے، اعمل ما شئت جو دل چاہتا ہے کر لے، کما تدین تدان جیسی کرے گا ویسی بھرے گا۔ اب بتائیں یہ ایک حدیث اگر اس کو سمجھ جائے نا، ہم بعض اوقات نیکی کر کے ہم بھول جاتے ہیں، نیکیاں کرنے میں سستی نہ کیا کریں، اور یاد رکھنے کی ضرورت بھی نہیں ہے، نیکی پرانی نہیں ہوتی اور نیکی کا ضرور صلہ ملتا ہے، یاد رکھیے۔ ہاں نیکی کا ثواب، یعنی یہ بھی آج انشاءاللہ ہم سمجھیں گے کہ ثواب صرف وہ اجر نہیں ہے جو آخرت میں ملے گا، دنیا میں جو نعمتیں ملتی ہیں نا اچھا کرنے کی وجہ سے، یہ بھی ثواب ہے، ابھی آگے آپ سمجھیں گے۔ انگریزی کا ایک بڑا مشہور مقولہ ہے، واٹ گوز اراؤنڈ کمز اراؤنڈ، جو آپ کرتے ہیں اس کا بدلہ آپ کو ملتا ہے۔ آپ کسی کے ساتھ بھلائی کریں، اچھا کریں، لوگوں کے ساتھ بہتر کریں، آپ کو کہیں نہ کہیں اس کا صلہ ملتا ہے، اپنے بچوں میں ملتا ہے، آپ کی صحت میں ملتا ہے، آپ کے کاروبار میں ملتا ہے، آپ کے گھر میں ملتا ہے۔ اور آپ کسی کے ساتھ زیادتی کریں، وہ بے شک کچھ نہیں کر رہا آپ کے ساتھ، آپ زیادتی کر رہے ہیں بدلہ ہی نہیں لے پا رہا، نہیں کہیں اور ملے گا آپ کو، واٹ گوز اراؤنڈ کمز اراؤنڈ، وہ آئے گا گھوم کر، نیکی بھی گھوم کر آپ کے پاس آئے گی، برائی بھی گھوم کر آپ کے پاس آئے گی۔ تو البر لا یبلا، نیکی پرانی نہیں ہوتی، والذنب لا ینسا، گناہ بھلایا نہیں جاتا، ہم بھول گئے ہیں، ہم عجیب لوگ ہیں کہ ہمیں ہماری 20-20 سال پرانی نیکیاں یاد ہیں۔ ہاں لوگوں کے ساتھ بیٹھے، وہ حضرت 2015 میں حج کیا تھا، تو 2020 میں عمرہ کیا تھا، تو وہ 2000 میں ہمارے علاقے میں ایک مسجد بنی تھی تو اس میں چندہ دیا تھا، سب یاد ہے۔ کل جھوٹ بولا تھا وہ یاد ہے، 2015 چھوڑ دیں، کل کا جھوٹ یاد ہے، پرسوں بد نگاہی کی وہ یاد ہے، موبائل اٹھایا تھا کچھ غلط دیکھا تھا وہ، ہر گناہ بھولتے جا رہے ہیں اور نیکیاں یاد رکھی ہیں۔ مگر آپ بھول جائیں گناہ، میں بھول جاؤں، حدیث کیا ہے، والذنب لا ینسا، گناہ بھلایا نہیں جاتا، وہاں لکھا ہوا ہے، جواب دینا پڑے گا۔ کاش یہ بات سمجھ آ جائے۔ اور اگلی بات جو کی نا، اعمل ما شئت کما، کر لے جو کرنا ہے، تدین و تدان جیسی کرے گا ویسی بھرے گا۔ دیکھیں نیکی لائف تو ہم سب کی گزر جانی ہے نا، اچھے آدمی کی بھی گزر جائے گی، برے کی بھی گزر جائے گی، شرابی کی بھی گزر جائے گی، نمازی کی بھی گزر جائے گی، ظالم کی بھی گزر جائے گی، اور لوگوں کی مدد کرنے والے کی بھی گزر جائے گی، لائف سب کی گزر جائے گی۔ مگر جب قبر میں جائیں گے تو ہوگا کیا، کما تدین و تدان، جیسی کی ہوگی نا، جیسی فصل بوئی ہوگی ویسی فصل کاٹے گا۔ جنت میں سب کو جانا ہے، اگر میں آپ سب سے سوال کروں کس کس کو جنت میں جانا ہے، بھائی ہم سب کو جانا ہے، جنت میں جانے والے کام بھی کر رہے ہو اس کا پتہ نہیں ہے، قبر سب کو جنت کا باغ چاہیے، مرتے وقت سب کو کلمہ چاہیے، بٹ کیا وہ کام بھی کر رہے ہیں ہم؟ یعنی اس کو اس طرح سمجھیں کہ اگر جمعہ کی نماز ختم ہو اور کوئی شخص جو ہے وہ سندھ کی طرف روڈ پہ چلا جائے، سندھ جانے کے لیے آپ کو کراچی سے حیدرآباد جانا پڑے گا نا، اور کوئی بندہ کہیں نہیں میں ہپ چکی والے روڈ پہ جا رہا ہوں، بلوچستان والے روڈ پہ، اور دعا کر دے میں سندھ پہنچ جاؤں، تو آپ کیا کہیں گے، بھائی دعا تو کروں گا لیکن پہلے روڈ تو صحیح پکڑو، ہیں آپ سندھ والے روڈ پہ جاؤ پھر دعا کرو اللہ خیر سے پہنچا دے، روڈ کوئی اور پکڑ رہے ہیں۔ اب کوئی بندہ گھر میں سیب کا بیج بوئے اور کہے مولانا صاحب دعا کریں آم نکل آئے، تو آپ کیا کہیں گے، بھائی بیج آم کا بو دیں اس کے بعد دعا کریں نا، پوائنٹ سمجھ آ رہا ہے، جو بوئیں گے وہی نکلے گا نا، جو راستہ اختیار کریں گے اس کا نتیجہ ملے گا، راستہ جنت والا ہے۔ کیا ہم اپنی لائف ایسی گزار رہے ہیں کہ اللہ ہم سے راضی ہو جائے گا؟ دس از دا مین کوسچن۔ گناہ کرتے وقت، غلط کام کرتے وقت بندہ یہ سوچتا ہی نہیں کہ اس کا نتیجہ کیا نکلے گا، پلیز یہ سوچنا ہے کہ زندگی تو گزر جائے گی۔ بعض اوقات کچھ لوگوں کو کچھ بھی نہیں ہوتا، لوگ کہتے ہیں دیکھو حرام کر رہا ہے اس کو کچھ بھی نہیں ہو رہا، حضرت حسن بصری رحمۃ اللہ تعالی کا قول ہلا دیتا ہے، کہتے ہیں اگر گناہ کرنے کے باوجود بھی تمہیں نعمتیں مل رہی ہیں نا، تو یہ سمجھ لینا یہ اللہ کی خفیہ تدبیر بھی ہو سکتی ہے، اللہ تمہیں آزما رہا ہے اور ڈھیل دے رہا ہے، کسی کو روک کے آزماتا ہے، کسی کو دے کے آزماتا ہے۔ یہ گناہگار، رشوت خور، ڈاکو، چور، غلط کام کرنے والے جب عیش کر رہے ہوتے ہیں نا، تو لوگ بعض اوقات وسوسوں کا شکار ہوتے ہیں کہ یار ان کے پاس پھر اتنا مال کیوں آ رہا ہے، اتنی جناب شہرت کیوں ہو رہی ہے، ان کو تو کچھ ہوتا ہی نہیں۔ یہ فضل چیک کرنے کا نتیجہ نہیں ہے کہ آپ کسی کو پیسے والا مالدار دے کر کہیں یہ فضل والا ہے، نہیں جناب، اللہ پاک ڈھیل دیتا ہے۔ ہاں کیا قارون کے پاس پیسے نہیں تھے؟ کیا فرعون کے پاس مال و دولت نہیں تھی؟ بتائیے نا، بڑے بڑے بادشاہ، ظالم بادشاہ گزرے ہیں، اللہ ڈھیل دیتا ہے۔ بلکہ ایک بڑی خوبصورت بات میں نے کل ہی پڑھی، ہر نعمت جو ہے نا وہ فضل نہیں ہوتی، مگر ہر آزمائش فضل ہوتی ہے۔ اب ہے بڑی عجیب بات، یعنی کسی کے پاس اگر بہت ساری نعمتیں تو ضروری نہیں کہ اللہ کی طرف سے اس کو فضل مل رہا ہے، بھلائی مل رہی ہے، برکت مل رہی ہے، ہو سکتا ہے اس کو آزمائش کی گئی ہو سکتا ہے اس کو چیک کیا جا رہا ہو، लेकिन हर आजमाइश जो है ना वो फजल होती है, क्योंकि जैसी आजमाइश आती है हम किसको याद करते हैं, कोई बीमार है तो अल्लाह को याद करता है, तंग दस्त हो जाए अल्लाह को याद करता है, बेरोजगार हो जाए अल्लाह को याद करता है, आंधी तूफान जलजला आ जाए फौरन लोग अल्लाह अल्लाह करने लग जाते, गुनाहगार आदमी भी कलमा पढ़ने लग जाता है। इसका मतलब जब भी आजमाइश आती है गफलत हट जाती है, पर्दा हट जाता है, बंदा अल्लाह के करीब हो जाता है। तो आजमाइश तो हर बार फजल है, नेमत हर बार फजल नहीं है। बल्कि बुजुर्गों से सवाल भी हुआ कि हमें कैसे पता चले कि जो मुझे दौलत मिल रही है, शोहरत मिल रही है, इज्जत मिल रही है, जो भी आसानियां मिल रही हैं, ये नेमत है या आजमाइश है ना क्वेश्चन, हमें पता कैसे चले। बहुत प्यारा आंसर दिया अल्लाह वाले, फरमाते ये चेक कर लो, जब भी तुम्हें कोई नेमत मिलती है अगर तो वो नेमत तुम्हें अल्लाह से करीब कर रही है तो समझ लो वो नेमत है, और अगर वो नेमत अल्लाह से दूर कर रही है तो समझ लो वो आजमाइश है। दौलत आ रही है, नमाजें छूट रही हैं, दौलत आ रही है, हलाल और हराम की तमीज़ ख़त्म हो गई है, हैं गंदे कामों में, अय्याशियों में, बुरे कामों में पड़ता जा रहा हूँ, शोहरत आ रही है, तकब्बुर भी आता जा रहा है, शोहरत आ रही है, घमंड आता जा रहा है, ताकत आ रही है, जुल्म करता जा रहा हूँ, तो ये ताकत नेमत नहीं, ये शोहरत नेमत नहीं, ये माल नेमत नहीं, ये तुम पर आजमाइश आ गई है जो तुम्हें रब से दूर कर रही है। देखे ना ऐसा होता है, बंदा गरीब होता है, पांच वक्त का नमाजी होता है, पैसे वाला होता है तो पहले जमात छूटती है फिर नमाजी छूट जाती है, हैं थोड़ी सी कोई जानता नहीं मोहल्ले में तो सबके साथ बैठ के खाना खा रहा है, चाय पी रहा है, सारे दोस्तों के साथ बैठ रहा है, जैसे ही थोड़ा नाम हुआ शोहरत हुई तो तकब्बुर आ गया, तुम कौन मैं कौन, तुम गरीब अपने मैं मेरे साथ कैसे बैठोगे। यही तो इम्तिहान है कि नेमतें बढ़ रही हैं और बंदा गुनाहों की तरफ जा रहा है, अल्लाह से दूर हो रहा है, तो ये नेमत नहीं है। रिश्वत खाकर लोग कहते हैं अल्लाह का बड़ा फजल है, हैं हराम काम करने वाला कह रहा है अल्लाह की मेहरबानी, अबे किस चीज़ की मेहरबानी, हराम कर रहे हो तुम अल्लाह को नाराज कर रहे हो, बस जरा पूरी दुनिया मुझे जानती है अल्लाह का बहुत मेहरबानी, अल्लाह की मेहरबानी इस बात पर है कि तुम हराम करके दुनिया में मशहूर हो गए, नाच गाकर मशहूर हो गए, हैं गौर करना है, ये अल्लाह की मेहरबानी नहीं है, कि तुम पर आजमाइश है, तुम्हें टेस्ट किया जा रहा है, तौबा करो। अगर शोहरत ही मयार है कि जनाब जिसको शोहरत मिली वो बड़ा कामयाब है, तो मुझे बताएं दुनिया में शैतान से ज्यादा कौन मशहूर है, है कोई शैतान, हर मजहब वाला जानता है उसको, दुनिया का हर बंदा ने उसका नाम सुना है, शैतान का फेसबुक पेज होता तो शायद सबसे ज्यादा फॉलोअर उसके होते, तो फिर शैतान सबसे बड़ा आदमी हो गया। वो भाई मशहूरी अलग चीज़ है, इज्जत अलग चीज़ है, शोहरत तो गाने बाजों की गलत काम करने वालों की भी है, शोहरत नहीं इज्जत। अल्लाह से मांगे अल्लाह अपनी बारगाह में इज्जत अता फरमा, और अल्लाह ने कुरान में फरमाया कि अल्लाह के नज़दीक इज्जत वाला कौन है, इन्ना अकरमकुम इंदल्लाहि अतकाकुम, बेशक अल्लाह के नज़दीक इज्जत वाला कौन है, हैं जो ज्यादा तकवे वाला है, परहेजगार है, अल्लाह के करीब कौन है, अल्लाह के नज़दीक इज्जत वाला नमाजी नेक परहेजगार गुनाह से बचने वाला है। हम कहते नहीं यार वो साहब की चार गाड़ियां हैं, दो गार्ड हैं, और जनाब 25 लाख फॉलोअर हैं, बड़ा इज्जत वाला है, नमाज पढ़ता है, नहीं नहीं नमाज नहीं, वो तो नाच गाने गा के मशहूर हुआ है, हम उसके हमारी नौजवान नस्ल उसके पीछे भाग रही है। इन्ना अकरमकुम इंदल्लाहि अतकाकुम, बेशक अल्लाह के नज़दीक इज्जत वाला वो है जो ज़्यादा परहेजगार है। काश ये बात समझ आ जाए, और हमने जो आज जाना कि हमें ये हदीस याद रखनी है, इमल मा शितक मा तदीनु तुदान, कर ले जो करना, जैसी करेगा वैसी भरेगा, जैसी करनी वैसी भरनी, सुनते हैं ना ये बात याद कर लें। कब्र रोशन करनी है तो दुनिया में अल्लाह को राजी करना होगा, जन्नत में जाना है तो जन्नत वाले काम करने होंगे ना, नबी पाक और अल्लाह को राजी करना है तो उनको राजी करने वाले काम करने होंगे। बड़ी प्यारी बात सैयदी आला हजरत इमाम अहले सुन्नत ने हमें झंझोड़ते हुए एक शेर में कही, फरमाते काम जिंदा के किए और हमें शौके गुलजार है क्या होना है। कहते काम जेल में जाने वाले जहन्नम में जाने वाले किए, शौक सबको जन्नत का है, फिर क्या होना है, गौर करें। काम भी तो जन्नत वाले जाने करें ना, सबसे पूछो जन्नत में जाना है, काम नहीं करने जन्नत में जाने वाले, अल्लाह करे दिल में उतर जाए मेरी बात। अब इस यहां पर एक और बड़ी प्यारी बात कि ये हमेशा याद रखें कि जब भी कोई नेकी करेंगे ना, उसकी उसकी जजा में जैसी तलब रखेंगे अल्लाह वैसी अता फरमाएगा। हजरत बिशर हाफी अल्लाह के बहुत बड़े वली गुजरे, आपके इंतकाल के बाद किसी ने ख्वाब में देखा और दो बुजुर्गों के बारे में उनसे पूछा कि हजरत शेख अब्दुल वहाब और अबू नसर रहमतुल्लाह तआला अलैह का क्या हाल है, तो फरमाया अल्लाह पाक ने उनकी बख्शिश फरमा दी,
दोनों जन्नती खाने खाते हैं और दोनों जन्नती मशरूबात से मजे ले रहे हैं। तो ख्वाब देखने वाले ने पूछा, हुजूर फिर आपका क्या हाल हुआ मरने के बाद? तो आप फरमाते हैं कि मुझे खाने पीने में रगबत नहीं है, लिहाजा रब्बे करीम ने मुझे अपने दीदार की दौलत अता फरमा दी। यानी जिसने जैसा मांगा ना अल्लाह से, अब ये भी कमाल है कि हम अल्लाह की राह में कोई नेकी करें, खर्च करें, तो तमन्ना क्या है? अल्लाह माल बढ़ जाए, अल्लाह जन्नत मिल जाए, या अल्लाह तेरी रजा मिल जाए। दुनिया में किसी को ये तमन्ना करता है, अल्लाह मैं तेरी राह में खर्च कर रहा हूं, बरकत दे दे, हो सकता है उसके पैसे बढ़ जाए, ठीक है। उससे ऊपर क्या बंदा मांगता है? अल्लाह जन्नत मिल जाए, अल्लाह हो सकता है उसके बदले उसके 100 रुपए खर्च करने पर जन्नत दे दे। मगर इससे भी बड़ा सवाल यह है कि अल्लाह अपनी रजा दे दे, है ये सबसे अच्छी दुआ है। याद रखिए, अल्लाह जिससे राजी हो गया उसका तो दुनिया भी अच्छी हो गई, आखिरत भी अच्छी हो गई ना। अल्लाह रहमानत दुनिया वाला आखिरा, हमें अल्लाह से चाहिए क्या? बंदा जो मांगता है ना, जैसी तलब वैसी आता है, है? अब मिसाल के तौर पे कोई बंदा अगर आपको आकर कहे कि साहब खाना खिला दें, तो आप उसको कपड़े नहीं दिलाएंगे ना, आप खाना ही दिलाएंगे ना। कोई आके कहता है सर कपड़े चाहिए, आप कपड़े दिलाएंगे। और कोई आके कहता है मुझे घर चाहिए, तो ना उसको खाना चाहिए ना लिबास चाहिए, जैसी मांगोगे। अच्छा, दुनिया वालों से ज्यादा मांगो तो दुनिया वाले भगा देते हैं, अल्लाह के खजाने तो थोड़े नहीं है ना, अल्लाह से तो मांगो। और मजेदार दुआ यही है कि अल्लाह से अल्लाह की रजा मांगे, अल्लाह से अल्लाह की अता मांगे, अल्लाह से ये मांगे कि अल्लाह जिस हाल में तू राजी उस हाल में मैं राजी। है मिसाल के तौर पे आपका बच्चा है, कोई बच्चा आकर कहता है कि अब्बा जान मुझे ये खाना खाना है, कोई आकर कहता है मुझे इतने पैसे चाहिए, और क्यों कहता है अब्बू जिसमें आप राजी ना मैं राजी, बताओ इन तीनों में किस पे ज्यादा प्यार आएगा? आप किसको ज्यादा खुश करेंगे कि यार ये अपने लिए कुछ मांग ही नहीं रहा, ये कह रहा है जिसमें आप राजी उसमें मैं राजी। ऐसा ही है ना, बिला तमसील, अल्लाह की कोई औलाद नहीं है, हम तो बंदे हैं अल्लाह के। लेकिन बंदा जब अल्लाह से ये कहता है ना, अल्लाह जिस हाल में तू राजी उस हाल में मैं राजी, मेरे लिए जो हाल तेरे नजदीक अच्छा वो कर दे, तो वो तो सखियों को भी देने वाला है, वो करीमों को करम देने वाला है। जब वो बंदे की ये कैफियत देखता है ना कि बंदा रब के सामने सर झुकाए बैठा है, अल्लाह मुझे कुछ नहीं तेरी रजा चाहिए। हजरत इब्राहिम के साथ क्या हुआ था? हजरत इब्राहिम को जब आग में डाला जा रहा था, आपके पास फरिश्ते आए थे, मेरी और आपकी औकात क्या है, उनका मकाम देखे खलीलुल्लाह का, कि फरिश्ते आए कि हजरत हमें कहें हम बारिश बरसा दें, हमें कहें हम हवा चला दें, ये आग खत्म कर देते हैं। हजरत इब्राहिम ने कहा मुझे तुम्हारी कोई मदद नहीं चाहिए। जब आग में डाला जाने लगा, हजरत जिब्रील आए और आकर कहते हैं ए इब्राहिम हमसे मदद नहीं मांगते, अल्लाह से तो मांग लो, अल्लाह से ही कह दो ना कि आग बुझ जाए, आग तुम्हें तकलीफ ना पहुंचाए। तवक्कुल का लेवल देखें। हजरत इब्राहिम क्या कहते हैं, रब देख रहा है ना, मुझे आग में डाला जा रहा है, अल्लाह देख रहा है ना, अगर उसने बचाना होगा तो बचा लेगा, और अगर उसी में राजी है तो मैं भी राजी हूं। नतीजा क्या निकला? अल्लाह ने जलने दिया क्या? राख हो गए? हाय हाय, अल्लाह ने आग को हुक्म दिया, कुल ना या ना रुकूनी बर्दम व सलामन अला इब्राहिम, ए आग ठंडी और सलामती वाली हो जाए इब्राहिम पर। और आग कैसी हुई कि हजरत इब्राहिम को ना ठंड लगी ना गर्मी लगी। कई दिनों बाद आग से बाहर आते हैं और आपका बाल भी बीका नहीं होता है। जिसे अल्लाह रखे उसे कौन चखे। ये बात है थोड़ी बारीक, समझ नहीं आती हर किसी को, ये थोड़ा सा लेवल दूसरा है। हम अल्लाह से ये चाहते हैं कि ए अल्लाह मुझे उस हाल में रख जिसमें मैं राजी हूं। जिस दिन ये समझ आ गई ना आपको कि अल्लाह उस हाल में रख जिसमें तू राजी है, ए अल्लाह तुझसे तेरी रिजा चाहिए, बस मालिक तू राजी हो जा, जिस दिन आप इस लेवल पर जाके अल्लाह से मांगने लगोगे ना, फिर देखो अल्लाह क्या अता फरमाता है। करीब अपनी शान के मुताबिक देगा ना, हम तो अपनी हैसियत के मिसाल के तौर पे किसी के पास गए और उससे 500 रुपए लेकर आ गए, कोई दूसरा कहेगा अजीब आदमी हो यार, ये तो 5 लाख भी दे सकता था, 500 लेकर आ गए, ठीक है ना। इतनी बड़ी पार्टी के पास गए और तुम 5000 का ऑर्डर लेकर आए, ये तो 5 करोड़ का ऑर्डर दे सकता था। होता है ना कभी कभी, पता चलता है यार इसका तो लेवल ही और था। हम अल्लाह से वो मांग रहे हैं जो हमारा लेवल है। अल्लाह से कहे ना मौला अपनी शान के मुताबिक अता फरमा, अल्लाह अपने कर्म के मुताबिक अता फरमा, अल्लाह मेरे गुनाह तेरी रहमत के आगे क्या है, मैं गुनाहगार, तेरी रहमत के आगे मैं जर्रा भी नहीं। तू अपनी रहमत को देख मालिक, मुझे बख्श दे, मेरे गुनाह माफ कर दे। उसकी रहमत, उसकी शान, उसका मकाम हमारी सोचों से वराउल वरा है ना, वो तो मकाम अता करने वाला है। मगर हम हैं कि हमारी वो छोटी छोटी बातें हैं, हमारी अपने मसाइल हैं। काश ये बात समझ आ जाए कि हजरत बिशर हाफी ने जो बताया कि जिसको जो चाहिए था अल्लाह ने जन्नत में वो दिया ना। इसी तरह मौलाना नकी अली खान आला हजरत के वालिद हैं, फरमाते हैं ए अजीज तेरी कदरो कीमत तेरी तलब पर है, जो अल्लाह पाक की जनाब से दुनिया तलब करता है अल्लाह उसे दुनिया अता की जाती है, और जो आखिरत चाहता है
उसे आखिरत दी जाती है। और यही बात रब ने कुरान में फरमाई, अल्लाह फरमाते हैं मन कान युरीदु सवाब दुनिया فَعِنْدَ ثَوَابُ الدُّنْيَا وَالْآخِرَةِ وَكَانَ اللَّهُ سَمِيعًا بَصِيرًا, جو دنیا کا انعام چاہتا ہے تو دنیا اور آخرت کا انعام اللہ ہی کے پاس ہے اور اللہ ہی سنتا دیکھتا ہے۔ مزید فرماتے ہیں جو دنیا اور آخرت کو چھوڑ کر خدا کی طلب میں مصروف ہو جاتا ہے اسے اللہ پاک اپنے دیدار سے نواز دیتا ہے۔ کاش یہ بات سمجھ آ جائے کہ ہمیں اللہ کی طلب ہو جائے, اللہ کے دیدار کی طلب ہو جائے, اللہ کی رضا کی طلب ہو جائے, پھر دیکھیں اللہ کیا کچھ عطا فرماتا ہے۔ اے میرے پیارے اسلامی بھائیوں, اب ہم نے سنا تھا الثواب جزاء الطاعة, یعنی نیکی کے بدلے کو ثواب کہتے ہیں۔ اب یہ بھی یاد رہے کہ دنیا میں بھی جو نعمت ملتی ہے نا کسی نیکی کے بدلے, ہم نے کسی کے ساتھ بھلا کیا, ہمارے ساتھ بھلا ہو گیا, ہم نے مال خرچ کیا, اللہ نے برکت ڈال دی, ہماری بیماری ٹل گئی, ہماری بلا ٹل گئی, یہ بھی ثواب ہے, یہ ثواب الدنیا ہے۔ اور آخرت میں انشاءاللہ جو اجر ملے گا وہ آخرت کا ثواب ہے۔ تو اے میرے پیارے اسلامی بھائیو, اسی کو قرآن میں رب فرماتا ہے من کان یرید ثواب الدنیا فعند اللہ ثواب الدنیا والآخرہ, جو دنیا کا انعام چاہتا ہے تو دنیا اور آخرت کا انعام اللہ ہی کے پاس ہے۔ لیکن جو دنیا کی واہ واہ چاہتا ہے, اس لیے خرچ کروں کہ لوگ سخی کہیں, اس لیے جناب لوگوں میں نیکی کی دعوت دوں کہ لوگ مجھے عالم کہیں, اس لیے میں جناب لوگوں کی مدد کروں کہ لوگ مجھے مددگار کہیں, تو یہ آپ نے دنیا طلب کی نا, آپ کو نہ دنیا کا کوئی فائدہ ہوگا نہ آخرت کا ہوگا, کیونکہ آپ تو واہ چاہتے ہیں, اخلاص تو نہیں ہے, نہیں, اللہ کی رضا, اللہ قبول فرمائے اسے اور مجھے دنیا اور آخرت کی برکتیں عطا فرمائے۔ نیکی کرتے وقت یہ نیت ہونی چاہیے۔ تو اے میرے پیارے اسلامی بھائیوں, اب جب آپ حلال کے ذریعے, اب آج کل کیا ہوتا ہے, ہر چیز کے دو طریقے ہیں, بندہ گناہ کے ذریعے بھی پیسے کمانے والے کما رہے ہیں اور حلال کے ذریعے بھی کما رہے ہیں۔ حلال بظاہر تھوڑا ہوتا ہے مگر اس میں اللہ برکت ڈال دیتا ہے, حرام بعض اوقات بہت زیادہ ہوتا ہے, کبھی ڈاکٹر لے جاتے ہیں, کبھی ڈاکو لے جاتے ہیں, کبھی ٹینشن اور بیماریاں آ جاتی ہیں, کیا کرنا ہے اس حرام کا۔ ہم اس بات پر یقین رکھیں کہ جو میرے نصیب میں ہے وہ مل کر رہے گا۔ اور حلال میں برکت کیسی ہوتی ہے, ایک بڑا کمال کا واقعہ آپ کو سناتا ہوں۔ بر صغیر کے ایک بڑے بزرگ ہوئے ہیں حضرت ملا جیون رحمۃ اللہ تعالیٰ۔ آپ مغل بادشاہ اورنگزیب رحمت اللہ تعالی کے استاد تھے۔ ملا جیون معاشی لحاظ سے بڑی نارمل زندگی گزارتے تھے, بڑی مطلب جس کو کہیں کہ نارمل مڈل کلاس۔ ایک بار اورنگزیب کہیں جا رہا تھا, اس نے اپنے استاد سے ملاقات کی اور ایک تحفے میں ایک چونی پیش کی, ایک سکہ تحفے میں دیا اور سفر پر چلا گیا۔ کئی دنوں بعد جب واپس آیا تو ملا جیون رحمۃ اللہ تعالی کے حالات بدلے ہوئے, آپ تو امیر و کبیر ہو گئے, آپ کے پاس ٹھیک ٹھاک مال آ گیا۔ تو بادشاہ کہتا ہے استاد صاحب میں جب گیا تھا تب تو آپ اتنے ویل آف نہیں تھے, اب اتنے تھوڑے عرصے میں, دو چار مہینے میں آپ تو مالدار ہو گئے, کیا وجہ ہے؟ تو ملا جیون کہتے ہیں کہ آپ میرے پاس آئے تھے, مجھے آپ نے ایک سکہ دیا تھا, سکہ دے کر آپ تو چلے گئے, جب سے سکہ دیا میرے مال میں برکت ہی ہونا شروع ہو گئی, ہر چیز میں برکت ہو رہی ہے۔ تو بادشاہ اورنگزیب کمال کا بندہ تھا, وہ کہتا ہے میں آپ کو بتاتا ہوں کہ اس سکے کی حقیقت کیا ہے۔ اور اس نے, بادشاہ نے اپنے سپاہی کو کہا کہ فلاں محلے کے ایک تاجر کو بلاؤ اور اس کو کہو اپنا روزنامچہ لے کر آئے۔ تاجر کو بلایا گیا, تاجر کو کہا کہ فلاں دن کا اپنا ڈیلی لیجر جس کو ہم کہتے ہیں نا, وہ کھولو, بتاؤ تم نے کیا 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 خرچ کیا تھا۔ وہ بتاتا رہا, اس کو پیسے دیے, اس کو پیسے دیے, فلاں کو دیے۔ کہتا ہے میں نے ایک بندے کو ایک چونی بھی دی تھی مزدوری میں۔ کہا وہ مزدور کون تھا؟ تاجر کہتا ہے صاحب بڑا عجیب ماجرا ہے۔ کیا ماجرا ہے سناؤ۔ تو وہ تاجر کہتا ہے کہ بات یہ ہے کہ ایک بار بارش ہو رہی تھی, رات کا وقت تھا, میری چھت ٹوٹ گئی, میں باہر نکلا, مجھے کوئی مزدور نہیں ملا, ایک شخص نظر آ گیا, میں نے کہا ذرا میرے چھت, گھر کی چھت بنا دو, میں تمہیں مزدوری بھی دوں گا۔ وہ رات بھر کام کرتا رہا, میرے گھر کی چھت بنائی, اور جب فجر کی اذان ہو گئی تو وہ بندہ جب جانے لگا تو میں نے کہا بھائی مسئلہ یہ مزدوری کے پیسے میرے پاس نہیں ہے, ایک چونی ہے وہ لے لو, پھر کبھی تمہیں تمہاری اجرت مزید دے دوں گا, اپنا رابطہ وغیرہ دے دو۔ تو وہ مزدور کہتا ہے بس میرے لیے اتنا ہی کافی, اور وہ چلا گیا۔ جب وہ تاجر نے یہ سارا واقعہ سنایا نا تو بادشاہ اورنگزیب کہتا ہے حضور وہ مزدور میں ہی تھا, میں رات کو نکلا تھا, اس بندے کی گھر چھت ٹوٹ رہی تھی, میں نے چھت بنا دی, یہ ایک چونی میں نے بڑی محنت سے حلال کی کمائی تھی اور وہی حلال کا سکہ میں آپ کو تحفے میں دے کر گیا تھا, اور آپ کا کہنا یہ ہے کہ اللہ نے اس سکے میں اتنی برکت ڈال دی کہ آپ مالدار ہو گئے۔ اس واقعے سے سیکھنے کو کیا مل رہا ہے؟ بعض اوقات حلال کے چند روپے اللہ اس میں وہ برکت ڈال دیتا ہے جو ہمارے وہم و گمان میں۔ اچھا جس نے قرآن پڑھا ہے سورہ بقرہ میں کیا واقعہ ہے, ایک باپ اپنے بچے کے لیے چھوٹی سی بچیا چھوڑ کے گیا نا, جانور چھوڑ کے گیا چھوٹا سا, گائے کا بچہ, مگر حلال تھا نا,
اللہ نے اس حلال میں برکت کیسی ڈالی کہ وہی گائے کا بچہ سونے کے وزن کے مطابق بیچا جا رہا ہے. بیچا اس بچہ اس زمانے کا ملینئر ہو گیا. کیسے؟ حلال چھوڑا تھا. آج لوگ کہتے ہیں بچوں کے لیے کچھ تو چھوڑنا ہے نا جناب. میں جو بھی کر رہا ہوں ڈبل محنت کر رہا ہوں, اگر گڑبڑ کر بھی رہا ہوں تو بچوں کے لیے کر رہا ہوں. او بھائی, بچوں کے لیے حرام چھوڑ کر جاؤ گے تو بچے حرام کام کر کے برباد کر دیں گے. تم ہمارا, میری اور آپ کی ذمہ داری ہے ہم حلال چھوڑ کے جائیں اور بچوں کی اچھی تربیت کر کے جائیں. اللہ اس تھوڑے حلال میں بھی برکت ڈال دے گا. کہ آپ میں ایسے کچھ لوگ نہیں ہیں کہ جن کے ماں باپ بہت تھوڑا چھوڑ کر گئے تھے, آج اللہ نے آپ کو ترقی دے دی. کیسے مل گئی ہے؟ ماں باپ نے تربیت اچھی کی ہوگی کہ اس تھوڑے کو بھی آپ نے صحیح استعمال کیا اور اللہ نے فضل بھی فرمایا, برکت ہو گئی. اور کئی ایسے ہیں جن کے ماں باپ کروڑوں چھوڑ کر گئے, ان کے گھر بک گئے, وہ مقروض ہو گئے, وہ بےچارے در در کی ٹھوکرے کھا رہے ہیں. بھائی تم تو اربوں پتی ماں باپ کے بیٹے تھے, ماں باپ نے مال تو چھوڑا مگر تربیت نہ کی. وہی مال شراب میں, وہی مال جوئے میں, وہی مال غلط کاموں میں. اب سمجھنا یہ کہ لیگیسی کیا چھوڑنی ہے, بچوں کو مال چھوڑ کے جانا ہے یا بچوں کی اچھی تربیت کر کے جانی ہے, انہیں حلال حرام کی تمیز دے کر جانی ہے, انہیں جناب صدقہ خیرات کی ترغیب دے کر جانی ہے, اللہ پر بھروسہ سمجھا کے جانا ہے, یا بس بچے کو بھی یہ سکھانا ہے بیٹا میں بھی مال جمع کر رہا ہوں, تو بھی جمع کر, پیسے ہوں گے تو سب کچھ ہوگا ورنہ کچھ نہیں ہوگا. تو بچے کو تو پیسے کا پجاری بنا دیا ہم نے. نہیں, یہ لیگیسی سمجھانی ہے. اور یہی بات ہے کہ ایک چمنی تھی, اس نے کہاں سے کہاں پہنچا دیا. اللہ کرے یہ بات ہمیں سمجھ آ جائے اور ہم اس کی برکتیں حاصل کر لیں. ایک اور حدیث سن لیتے ہیں اور پھر انشاءاللہ ہم بیان کو کمپلیٹ کرتے ہیں. لوگ کہتے ہیں نا یار کہ کیا کریں, آپ تو کہہ رہے ہیں لیکن اب رشوت کا زمانہ ہے, کوئی نہ کوئی جناب کسی کو نیچا کروں گا تو میری معاملہ آگے بڑھے گا. آج کل شرافت کا دور نہیں ہے, ملاوٹ نہ کریں تو مال بکتا نہیں ہے, جھوٹ نہ بولیں تو سودا نہیں بکتا, سبھی لوگ کر رہے ہیں تو ہمیں کرنا پڑتا ہے. نہیں, سچ کے راستے ہیں. اور اب میں آپ کو ایک حدیث سنانے جا رہا ہوں. اگر آپ اپنی مشکل آسان کرنا چاہتے ہیں, اپنی پریشانی دور کرنا چاہتے ہیں, حدیثوں میں ہمیں رستے بتائے گئے ہیں. اب اگر آج اس حدیث کو سمجھ لیں تو بہت ساری مشکل آسان ہو جائے گی. اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں, من نفس عن مسلم قربتم من قرب الدنیا نفس اللہ عنہ قربتم من قرب یوم القیامہ. جس نے کسی مسلمان کی دنیاوی پریشانی دور کی, اللہ پاک قیامت کی پریشانیوں میں اس کی پریشانی دور کر دے گا. ومن یسر علی معسری یسر اللہ علیہ بالدنیا والآخرہ. جو جس نے تنگ دست کے لیے آسانی مہیا کی یعنی مہلت دی, اللہ دنیا اور آخرت میں اس کے لیے آسانی پیدا فرما دے گا. ومن ستر علی مسلم ستر اللہ علیہ بالدنیا والآخرہ. کہ اگر بندہ کسی مسلمان کی پردہ پوشی کرے, اللہ اس کی دنیا اور آخرت میں پردہ پوشی کرے گا. واللہ فی عون العبد ما کان العبد فی عون اخیہ. اور بندہ جب تک اپنے مسلمان بھائی کی مدد کرتا رہتا ہے, اللہ پاک بھی اس کی مدد کرتا رہتا ہے. مل گیا نا فارمولا. آپ کو اللہ کی مدد چاہیے, آپ مسلمان کی مدد کریں, اللہ مدد کرے گا. آپ چاہتے ہیں میرے عیب نہ کھلیں, دنیا میں بھی نہیں آخرت میں بھی نہیں, آپ مسلمانوں کے پردے ڈھکیں, آپ مسلمانوں کی پردہ پوشی کریں. نہیں نہیں, ہمیں تو پتہ چلنے کی دیر ہے. اچھا اس کی بیٹی نے یہ کیا ہے, اس کے بیٹے نے یہ کیا ہے, اچھا وہ یہ کاروبار کرتا ہے, فوراً میسج, فوراً دوستوں کو فون. اگر مجھے بیان میری بہنیں سنیں, عورتوں میں بھی بڑا ہوتا ہے, اچھا اس کے رشتہ پتہ ہے کیوں ٹوٹا, اس کے گھر میں پتہ ہے معاملہ کیوں ہوا, کیوں آپ نے ڈسکس کرنا ہے کسی کا معاملہ. ہم سب انسان ہیں, ہم سب کے پرابلمز ہیں, ہم سب کی غلطیاں ہو سکتی ہیں, ہم فرشتے نہیں ہیں. لیکن اگر کوئی بندہ دوربین لگا کے عیب ہی ڈھونڈ رہا ہے تو ایک بات یاد رکھنا, اگر آج آپ کسی کے عیب ڈھونڈ رہے ہو, کل آپ کے عیب کھلیں گے. اور ہم میں سے کہتے ہیں ایک انگلی کسی کی طرف اٹھاؤ تو یہ تین انگلیاں آپ کی طرف ہو رہی ہیں. ہم کیا سب دودھ سے دھلے ہوئے؟ اللہ سے دعا کریں, اے اللہ میرے بھائی کے عیب کھل گئے, اس کے بھی چھپا دے, میرے بھی چھپائی رکھنا, پتا چل بھی جائے, ہمیں کیا ضرورت ہے. اللہ کرے میری یہ بات وہ رپورٹرز, وہ کالم نگار, وہ اینکرز, وہ سوشل میڈیا انفلوئنسر سنیں کہ جو جب دیکھو کسی کے کپڑے اتار رہے ہوتے ہیں. ارے آج آپ کسی کی چند ویوز کے لیے کسی کے سکینڈل, کسی کی گھر کی باتیں, کسی کی باتیں کیوں بیان کرتے ہیں, اس سے کیا فائدہ ہے. حدیث پاک ہم نے سنی ہے, جو کسی مسلمان کے عیب ڈھکتا ہے اللہ اس کے عیب ڈھکتا ہے. وہ الگ بات ہے کسی کو اس لیے جناب ایکسپوز کرنا کہ دوسرے لوگ بچ جائیں, اس کی الگ صورتیں ہیں, مگر ہر جگہ یہ صورت نہیں ہوتی. دوستوں میں, خاندانوں میں, کاروباری لوگوں میں, مارکیٹ میں بدنام کر دیں گے کسی کو. نہیں میرے پیارے اسلامی بھائی, اگر آپ چاہتے ہیں دنیا اور آخرت میں ہمارے عیب چھپے رہیں, واللہ اگر عیب میرے اور آپ کے کھل گئے نا, ہم مارے جائیں گے. اللہ سے دعا کریں کہ اللہ میرے عیب چھپائی رکھ جائیں. ابھی بھی چھپائے ہیں نا, لوگوں کو تو نہیں پتا ہم کیا گناہ کرتے ہیں, اللہ نے چھپائے ہیں. اللہ سے دعا کریں کہ اللہ آخرت میں بھی چھپانا, مرتے وقت بھی چھپانا. موت کے وقت ظاہر ہو جاتا ہے, کچھ لوگوں کا چہرہ کالا ہو جاتا ہے, अल्लाह से दुआ है अल्लाह मौत भी शान वाली देना, ईमान वाली देना, हमारा पर्दा रखी मालिक, लेकिन आप भी तो रखे ना लोगों का पर्दा। और इस हदीस में क्या है कि जो किसी मुसलमान के लिए आसानी करता अल्लाह उसके लिए आसानी कर देता है। सिंपल फॉर्मूला, आप चाहते ना यार कारोबार बड़ा डिफिकल्ट हो गया है, मसाइल बहुत सारे हो गए हैं, फैमिली के मसले हल नहीं हो रहे, आप समझ रहे हैं यार फलां मामला बड़ा टिपिकल हो गया, आसानी नहीं मिल रही, सब कामों को साइड पे करें, देखें यार आसपास कौन मुश्किल में है, कोई सैयद ज्यादा है, कोई आले रसूल है, कोई मेरा रिश्तेदार है, कोई मेरा मुलाजिम है, कोई तकलीफ में है ना, आप अपनी प्रॉब्लम को थोड़ी देर के साइड पे करें, मुसलमान के लिए आसानी करें। मेरे नबी ने वादा किया है जो मुसलमान के लिए आसानी करता है अल्लाह उसके लिए सिर्फ दुनिया में नहीं, दुनिया और आखिरत में आसानी फरमा देता है। अच्छा अब जरा इसको थोड़ा अपोजिट सोचें, जो मुसलमान के लिए मुश्किल करता है, हैं? अब वो लोग सोचें, डिफिकल्ट कर देते हैं लोग, धमकी धोस डांट डपट झड़क टेंशन देते हैं लोगों को, प्रेशर देते हैं। सोचो जब बंदा मुसलमान के लिए आसानी करता है अल्लाह उसके लिए दुनिया आखिरत में आसानी करता है, जो मुश्किल करता है उसका हाल क्या होगा। प्लीज प्रॉब्लम क्रिएटर ना बने, प्रॉब्लम सॉल्वर बने। थोड़ी सी लाइफ है यार, आसानियां पैदा करो, अल्लाह आपके लिए आसानियां पैदा करेगा। कुछ लोग कहते हैं मुझे लोग प्यार से नहीं मिलते, कुछ लोग कहते हैं लोग मुझे मेरे लिए आसानी नहीं करते। वाए, क्योंकि आप लोगों के लिए मुश्किल बने हुए हैं। जिस दिन आप आसान हो जाए ना, आप अच्छे हो जाए, दुनिया आंखें बिछाती है यार, दुनिया पलके बिछाती है। मुस्कुराने वाले को सब पसंद करते हैं, प्यार देने वाले को सब पसंद करते हैं, नरम बात करने वाले को सब पसंद करते हैं। अगर आपके लोग दोस्त नहीं बन रहे, आपके करीब नहीं आ रहे, तो इसका मतलब आप तकलीफ दे रहे हैं, आप खानदान में तकलीफ दे रहे हैं, आपकी फैमिली तकलीफ में है। जब जाते हैं आपकी जबान से फूल नहीं अंगारे बरस रहे हैं, लोग बात करना नहीं चाह रहे कई लोगों से, लोग बैठना नहीं चाहते कई लोगों के पास, उनको समझ में नहीं पड़ रही कि यार मैं अकेला क्यों हो रहा हूं, ना दोस्त बैठ रहे हैं, ना फैमिली बैठ रही है, ना कारोबारी लोग बैठ रहे हैं। चेक योरसेल्फ, यार लगता है मैं ही ऐसा हो गया हूं कि कांटे हैं मेरे अंदर, हर वक्त तंज, हर वक्त डांटना, बच्चे नहीं बैठने चाह रहे, जब देखो बच्चों की क्लास ले रहे हैं आप। नहीं, हमारी शरीयत सिखा रही है तुम में बेहतरीन वो है जो अपने घर वालों के लिए बेहतरीन है। प्यार भी तो दें, मोहब्बत भी तो दें, मुस्कुराए भी तो सही। प्लीज समझें, जिंदगी थोड़ी है, प्यार बांटें, आसान कर दें। जितना आसान करते जाएंगे आपकी लाइफ भी आसान होती जाएगी। अल्लाह करे दिल में उतर जाए मेरी बात, अल्लाह मुझे भी मुसलमानों के लिए आसानियां करने वाला बना दे, आपको भी ऐसा बना दे। अल्लाह मुझे भी मुसलमानों के ऐब ढकने वाला बना दे, आपको भी ऐसा बना दे। जिस दिन हम ये सीख गए उस दिन इंशाल्लाह ज़िंदगी आसान हो जाएगी। अल्लाह करीम हम सबको अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।